हिमाल पहाड़ तराई जोड़ सबैलाई समाचार छिटो छौ मनोरंजन मागे हर बिहानी हर साझा संगे संगे तपाई हामी
आहा रेडियो भेरी एफएम आहा रेडियो भेरी एफएम लै लै रेडियो भेरी एफएम
रेडियो भेरी एफएम 98.6 हर्रे बाट 102.7 वीरेंद्र नगर सुर्खेत बाट
आजको संवादबाट केशव ढकालको नमस्कार। यो कार्यक्रम तपाईँ हरेक शनिबार बिहान 9 बजेको नेपाल खबरपछि करिब 10 बजेसम्म 98.6 र 102.7 मेगाहर्जमा सुन्नुहुन्छ। आजको कार्यक्रममा हामीले सुर्खेतको क्षेत्र नम्बर एकका प्रदेश सभा सदस्य ठमर विष्टलाई स्टुडियोमा निम्त्याएका छौँ। कार्यक्रममा हामी समसामयिक विषयवस्तुमा छलफल गरी समस्याको समाधान खोज्दै निकास निकाल्ने प्रयत्न गर्दछौँ। आजको कार्यक्रममा हामीले सुर्खेतको क्षेत्र नम्बर एक क प्रदेशमा रहेका समस्या, सांसद विष्टको योजना लगायतका विषयमा छलफल गर्ने जमर्को गरेका छौँ। स्वागत छ यहाँलाई आजको संवादमा विष्ट सर।
धन्यवाद।
आराम हुनुहुन्छ?
ठिकै छ।
पहिलोपटक चुनावमा यहाँले विजय प्राप्त गर्नुभएको छ, कस्तो महसुस भएको छ यहाँलाई?
ठिकै छ। अब राज्यको पुनर्संरचनासँगै जसरी हामी नयाँ एउटा प्रक्रियामा अगाडि बढ्दैछौँ, यो सन्दर्भमा अब देशमा तिनवटै चुनाव गरेर जो विकास र समृद्धिमा अगाडि बढाउने कुरा छ त्यसको एउटा नेतृत्व हामीले गर्न पाउँदा, जनताले त्यो जिम्मेवारी दिँदा हामी खुसी छौँ।
हुन त अब यहाँहरूको शपथ सम्भवतः भोलि हुँदैछ, यो चुनाव भएको लगभग 1.5 महिना भइसक्यो, यो बिचमा यहाँले यो निर्वाचित हुँदा र नहुँदाको पहिलेको ठमर विष्ट र अहिले अब सांसद ठमर विष्ट बिचमा केही फरक पाउनु भएको छ आफूले आफूलाई समीक्षा गर्दा?
अब फरक त हुन्छ पनि हुँदैन पनि, र निश्चित रूपले अब राजनीतिक हिसाबले हेर्दा केही फरक छ। अब हिजो पनि हामी अब पोलिटिकल फिल्डमा थियौँ, कुनै न कुनै कार्यकर्ता नेताको जिम्मामा हामी थियौँ, त्यो पनि आफ्नो ठाउँमा होला। अब यद्यपि अहिले अब जनताले निर्वाचित गराइसकेपछि प्रतिनिधिको भूमिका बढी भएर आउँछ र अब जनताका कामहरूलाई नेतृत्वदायी ढङ्गले पुरा गर्ने भूमिका पनि थपिएको छ। त्यस अर्थमा
जनताको आश र यहाँको जिम्मेवारी बढी थपिन्छ अब स्वतः, होइन? यहाँले चुनावमा निर्वाचित भइसकेपछि आफ्नो क्षेत्रमा पनि जानुभयो होला, चुनावका क्रममा पनि पक्कै पनि जानुभयो, विभिन्न बाचाहरू गर्नुभयो, चुनावी घोषणापत्र पनि छ। यहाँले आफ्नो प्रदेशमा देख्नुभएका समस्याहरू यी छन् भनेर त्यस्तो केलाउने मौका पाउनु भएको छ अहिले?
समस्याहरू अब छन् र त्यो नकलाउने कुरो भएन। हामीले अब चुनावका सन्दर्भमा पनि धेरै कुराहरू जनतासँग हामीले राखेका छौँ। प्रदेश तहबाट पनि हामीले विकासको खाकाहरू यो हुनसक्छ भनेर जनतालाई हामीले राखेका छौँ। त्यस्तै अब अहिले तपाईँलाई थाहा छ, गठबन्धनबाट पनि अब केन्द्रीय स्तरमा एउटा घोषणापत्र आएको थियो र त्यो छ, त्यसलाई पनि हामीले जनता सामने उजागर गरेका छौँ र केही अब ठाउँ सापेक्ष हामीले विकासलाई नयाँ ढङ्गले फेरि एउटा गतिशीलतामा लानुपर्ने कुरा छ। यी सबैलाई संयोजन गरेर जनतालाई हामीले विषयवस्तुहरू राखेका छौँ, अब त्यसलाई हामी एउटा प्राथमिकताको आधारमा अगाडि बढ्दै जाने क्रममा छौँ।
अब जनप्रतिनिधिको हिसाबले यहाँले अहिले तत्काल आफ्नो क्षेत्रमा केन्द्रित रहँदाखेरि यी कुराहरू मैले अब गर्नुपर्छ है आफ्नो क्षेत्रको लागि भनेर 1, 2, 3 त्यस्तो केही भन्न सकिन्छ अहिले?
त्यो सकिन्छ। मुख्य कुरा त अब यो अब मेरो क्षेत्र अथवा नेपालको सन्दर्भमा या यस्तो जो विकासोन्मुख देशहरूमा हुने विकासको प्राथमिकता धेरै अन्तर हुँदैन। मुख्य कुरा अब यातायातको सञ्जालले जोड्नुपर्छ, त्यो मुख्य कुरा हो, विद्युतीकरणको कुरा हो। अब त्यसपछि अब मान्छेलाई आधारभूत रूपले आवश्यक पर्ने घाँसपास कपास, स्वास्थ्य शिक्षा सुरक्षाका कुराहरू हुन्छन्। निश्चित रूपले अब प्रदेशको तहमा कुरा गर्दा यता जसरी गुरुबाकोट र सिम्ता गाउँपालिका अन्तर्गतका धेरै ठाउँहरूमा सुकुम्बासीका समस्याहरू छन्, अब यिनै प्राथमिकतामा पर्छन् खास गरी पहिलो चरणमा।
के लाग्छ यहाँलाई जुन समस्याहरू यहाँले केलाउनु भयो सडकदेखि सुकुम्बासी समस्याका कुराहरू विद्युतीकरणका कुराहरूमा आफ्नो कार्यकालमा चाहिँ म यति चाहिँ गर्न सकौँला अथवा यही चाहिँ चुनौती छ नै मेरो अगाडि भनेर त्यो देख्नु भएको छ त्यसको लेखाजोखा गर्नुभएको छ कि छैन
त्यो गरिएको छ त्यो नगर्ने कुरै भएन त्यो बाचा गरेरै हामीले जनतालाई विश्वस्त बनायौँ र जनताले विश्वास गरेर हामीलाई अब अमूल्य मत दिनुभयो त्यो विश्वास गरेरै हो र अब हामीले पनि जनताले गरेको विश्वास अनुसार कुठाराघात नहुने गरी इमान्दारीपूर्वक हामीले अब राज्यको साधन स्रोतले भ्याएसम्म हामी काम गर्ने वचनबद्धतामै छौँ त्यसमा कुनै हलचल हुँदैन
भन्न सक्नुहुन्छ तपाईँले म आफ्नो कार्यकालमा यी कुराहरूमा चाहिँ परिवर्तन ल्याउनेछु जनताले अनुभूति गर्ने गरेर यो यो काम गर्नेछु भनेर भन्न सक्नुहुन्छ अहिले
सकिन्छ पहिलो कुरा के छ भने अब यो एउटा कुरा हामी सबैले जनतालाई पनि बुझाउन जरुरी छ अब एउटा हामी कहाँ अलिकति विकासवादी कुराहरू धेरै हुने त्यसको कति सही गलत कति छ कति सुशासन छ कति चाहिँ त्यसमा भ्रष्टाचार भइराखेको छ भन्ने कुरा नहुने तुरुन्तै विकासको नाममा अब त्यहाँ अनेक खालका चाहिँ खेलहरू हुने विकास पनि एउटा दीर्घकालीन नहुने देशको ढुकुटी सिधिँदै जाने विकास भन्ने मान्छे एक दुई महिना रमाउन नपाउँदै त्यहाँ फेरि खड्डा मड्डा पर्ने अब रोड धेरै हुन्छ कि खाल्डो धेरै हुन्छ भन्ने कुराको पनि अब बहस छ नेपालमा केलाई भनिन्छ रोड भन्ने खालको छ यी सबै कुराले एउटा कुरा त्यो पनि हामीले बताउनु जरुरी छ हामीले अलिक गर्न खोजेको फरक चिज के हो भने पहिलो कुरा राज्यको हामीले थितिमिति बसाल्ने हो अहिलेसम्म जसरी भ्रष्टाचार मुक्त के अरे भ्रष्टाचारयुक्त नेपाल कुशासनयुक्त नेपाल एउटा चाहिँ तपाईँको जसरी बद्ध नेपाल पुरानो नेपालको रूपमा हामीले व्यतीत गऱ्यौँ त्यसरी हुँदैन त्यसकारण अब यो 10,000 शहीदहरूले रगत बगाएर संविधान पनि आएको छ यो जसरी हामीले सङ्घीय प्रणाली भनेका छौँ एउटा ड्रास्टिकल चेन्ज हो राजनीतिक रूपले र जहाँसम्म लाग्छ यो सातै प्रदेशमा पनि लागू हुन्छ होला र सङ्घमा पनि यो चुनौती छ हामी सबैलाई यसको थितिमिति हामी बसाल्न सक्छौँ कि सक्दैनौँ किनकि सङ्घीयताको अभ्यास भनेको यो हिजै राजतन्त्रको बहुदलको कालमा या गणतन्त्र कालमा एउटा सिस्टममा आएर हिजो 601 थानले जसरी काम गर्थे त्यो स्थिति होइन हामीले त कमसेकम तपाईँको सातै प्रदेशमा या हाम्रो प्रदेशमा या हाम्रो जहाँ निर्वाचन क्षेत्र छ या भनौँ न यो 6 नम्बर प्रदेशमा अहिले जे जति संविधानले तोकेका कुराहरू छन् यसलाई एउटा संरचनामा मात्रै ढाल्न सक्यौँ भने पनि अब तपाईँले देखिहाल्नुभयो अब यहाँ राजधानीका कुरा छन् नाराजुलोस हुन्छ अब अरूका कुराहरू होलान् भोलि नाराजुलोस हुन्छ कयौँ हामीले त्यस्ता कुराहरू निर्णय गर्नु पर्ला प्रदेशबाट त्यहाँ नाराजुलोस होला सबैले सबैलाई चाहिँ अब बुझ्ने कुरा पनि हुँदैन त्यसकारण यो 5 वर्षमा एउटा संरचना बनाएर दियौँ भने अरू कुरा त धेरै गर्नपर्ने छैन नि त घाँसबाज कपास स्वास्थ्य शिक्षा सुरक्षा संविधानले नै ग्यारेन्टी लिएको छ अहिले त्यसलाई फेसिलिट मात्रै हामीले गर्ने हो अब वृद्धावृद्धिलाई निश्चित रूपले चाहिँ अब भत्ता पुर्याउने कुरा हामीले 5,000 कुरा उल्लेख गरेकै छौँ त्यो पुर्याउनै पर्यो त्यसपछि त्यसको डेटको कुरा पनि जसरी 70 वर्ष भनेर अलिक अवैज्ञानिक राखिएको छ त्यसलाई झार्नै पर्यो जे जति कुराहरू भइराखेका छ यो अब दलितका कुरा या चाहिँ महिलाका कुरा या जनजातिका कुरा या विधवा विपन्न वर्गका कुरामा जसरी एउटा भिकको रूपले दिइरहेको छ नि राज्यले त्यो नभएर यसलाई अलिकति सुविधाको रूपले र अलिकति पुग्ने गरिकन फेरि राज्यले दिन पर्यो यी खालका कुराहरू मात्रै हामीले अलिकति पहिलो चरणमा गर्न सक्यौँ भने त हाई भइहाल्छ नि सरकार त यो जो कुन पार्टीको बन्यो को व्यक्तिले गर्यो भन्ने सरकार त हुँदैन सबै जनताले जब प्रत्याभूति हुने गरी पाउन थाल्छ त्यसपछि त एउटा चाहिँ राज्यको एउटा अनुभूति भइहाल्छ
भनेको तपाईँ यो भन्दै हुनुहुन्छ कि अहिलेसम्म हामी कहाँ स्थिति बसेन एउटा सिस्टम बसेन एउटा सिस्टम बसाल्नु पर्यो पहिलो काम चाहिँ त्यतातर्फ लाग्नु पर्यो भन्ने तपाईँको भनाइ छ
एक्ज्याक्ट
यो काममा कतिको सहजता भन्न जसरी तपाईँले सजिलै मजासँग बडा महत्त्वपूर्ण कुरा उठाउनु भयो नि यसलाई व्यवहारमा उतार्न कतिको सजिलो छ
होइन व्यवहारमा त अब पहिलो कुरा हामीले अब सैद्धान्तिक रूपले पास हुने कुरामा पनि धेरै राम्रो कुरा हो किनकि यस्तै एजेन्डाहरू पास गराउँदा या परिवर्तन हुँदा 10,00,000 मान्छे मरेर पनि तपाईँको परिवर्तन नभएका कुराहरू छन् एउटा ड्रास्टिकल चेन्ज हो यो राम्रो कुरा हो तपाईँले भने जस्तै अब प्र्याक्टिसमा जानलाई फेरि सबैले चाहिँ तपाईँको कम्मर कस्नुपर्छ लाग्नुपर्छ त्यो खालको एउटा लगाव पनि हुनु पऱ्यो वैज्ञानिक र इमान्दार हुनु पऱ्यो कि अब म चाहिँ एकदमै इमान्दार छु जनताप्रति भनेर मात्रै पनि अभिमानहरूले फेरि खाल्डामा हालिदिन्छन् वैज्ञानिक पनि हुनु पऱ्यो तपाईँको के सही हो आजको दिनमा सङ्घीयता कसरी लागू हुन्छ नेपालमा 6 नम्बर प्रदेश कसरी आफ्नै साधन स्रोतमा झिलिमिली हुनसक्छ पहिलो त्यो कुनबाट सोध्नु पऱ्यो अनि त्यस आधारमा अब सङ्घ भनेपछि अब एक किसिमले कटअप भइहाल्यो एउटा किसिमले अब तपाईँको सम्पूर्ण प्राधिकार पूर्ण सबै व्यवस्थाहरू अब प्रदेशमा आइसकेको छ त्यसकारण यसले एउटा स्वायत्त राज्यको रूपमा रनिङ भएर जान सक्नु पऱ्यो र यहाँ जे जे तपाईँ हामीले जे जे चाहिँ पैताला मुनि टेकिराखेका छौँ यहाँको जनताले टेकिरहेको छ त्यो सबै कुरालाई उत्खनन गरेर यहाँ चाहिँ परिचालन र प्रवर्धन गर्न सक्नु पऱ्यो त्यो नै हो सङ्घीयता र अहिलेको गणतन्त्रको चाहिँ एक्ज्याक्ट स्पिरिट भनेको
अवश्य पनि यहाँ जसरी यहाँले जसरी कुरा उठाउनु भएको छ हामीले जसरी राजनीति गऱ्यौँ अहिले पनि आम जनगुनासो के छ भने जनता नेताहरू पदमा नहुँदा बडा जनहितको कुरा गर्ने होइन समाजहितको कुरा गर्ने राष्ट्रहितको कुरा गर्ने तर पदमा पुगिसकेपछि हामीले देख्यौँ सबै पार्टीका नेताहरूलाई काङ्ग्रेसलाई देख्यौँ एमालेलाई देख्यौँ माओवादीलाई देख्यौँ सबै सरकारमा गइसक्नु भएको छ अब अहिलेको संरचना हेर्दाखेरि अन्यथा केही भएन भने यो प्रदेशमा पनि र सङ्घमा पनि वाम गठबन्धनको जसको एउटा पार्टीको नेता पनि यहाँ हुनुहुन्छ त्यसको सरकार बन्ने प्रश्न देखिया छ उहाँहरू छुट्टा छुट्टी जाँदा र एक भएर जाँदा पनि हामीले सरकारमा देखिसक्यौँ कसले कति काम गर्नुभयो भन्ने कुरा प्रवृत्ति त नेताहरूको जनतामुखी र स्वदेश देश हितभन्दा पनि आफ्नो र आफ्नो समूहको आफ्नो गुटको हितमा बढी देखियो नि त
त्यस्तो छ तर फेरि यस्तो पनि छ अब जस्तो तपाईँको अहिले जसरी हामी रसियाको विकासको कुरा गर्छौँ या चाइनाको जसरी 1917 त्यहाँ रेभोल्युसन भयो यस्तै अब 2-3 वर्ष त त्यहाँ यस्तै अस्थिरता भयो कि लुटपाट जसले हान्न सक्छ जसले मार्न सक्छ जसले लुट्न सक्छ जो बलियो छ त्यसले खाने खालको भयो तर राज्यले यस्तो चाहिँ तपाईँको रुल ल्यायो कि अब सडकमा निस्किन बित्तिकै वायत काम बिना सडकमा निस्कियो भने त्यो राज्यले नियन्त्रण गर्ने आफ्नो काममा लाग्ने दायाँ बायाँ भ्रष्टाचार या अलिकति दायाँ बायाँ गर्न बित्तिकै तपाईँको चाहिँ तुरुन्तै जेलनेल गर्ने अब तिथिमिति पनि पास गराउनु पऱ्यो नि त हामीले प्रदेशबाट चाहे मैले गरौँला या हिजोको राष्ट्रपति प्रधानमन्त्री त्यो पनि अब खोज गर्न पऱ्यो कुन पार्टीको भन्ने कुरो भएन कि अब श्रीमती चाहिँ तपाईँको बाउले लगाएपछि जारकलाई भन्ने भन्छन् नि एउटा चाहिँ उखान त्यस कारण चाहिँ मेरो पार्टीको मेरो बाउ मेरो छोरो मेरो आफन्त भन्ने कुरो भएन अब प्रदेशबाट पनि हामीले स्ट्रिक्टली होइन हुन त हामीले यो बुद्धको देश शान्तिपूर्ण देशमा मान्छे मार्ने कानुन त आउँछ कि आउँदैन त्यो भन्न पनि अलि चाहिँ धेरै कडा होला तर सिधै चाहिँ तपाईँको अब मान्छेहरूलाई यो अख्तियारको नाममा फेरि चोख्याउने फेरि ल्याउने अनेक किसिमको यो खेलखण्डहरू भइरहेको छ यसरी पनि हुँदैन स्ट्रिक्टली कानुन प्रदेशमा पनि ल्याउनु पऱ्यो सातैवटा प्रदेशमा अब प्रदेशको सापेक्षतामा हामी यहाँ अझै नयाँ ढङ्गले ल्याउनु पऱ्यो छवटा प्रदेशको नेतृत्वदायी भूमिका सात यो 6 नम्बर प्रदेशले गर्न सक्नु पऱ्यो बाँकी 6 प्रदेशको नेतृत्व त्यसरी अब कानुन पनि हामीले ल्याउनु पऱ्यो त्यसरी चाहिँ व्यवस्था पनि ल्याउनु पऱ्यो मान्छेलाई अलिकति एउटा चाहिँ तपाईँको नीति नियममा नबाँधेर त हुँदैन नि तपाईँ चाहे अमेरिका भन्नुहोस् या चाइना या विकसित देश भन्नुहोस् थुक्यो भने 6 महिना जेल हुन्छ राष्ट्रपतिलाई जेल हुन्छ अनि हामी कहाँ जसले जे गरे पनि हुने भ्रष्टाचार जसले जे गरे पनि हुने
भनेको तपाईँ यो भन्दै हुनुहुन्छ कि अब बन्ने सरकार चाहे प्रदेश सरकार होस् चाहे सङ्घीय सरकार होस् अलिकति कडा खालको भएर
कडा पनि चाहियो ल्याएर कडा पनि चाहियो नि तपाईँले हेरिसक्नुभयो नि त डाटा बेसमा गएर तपाईँले हेर्नुहोस् अहिले पूर्वका पूर्व चाहिने अब या सरकार भन्नुहोस् या चाहिँ सेना प्रहरी भन्नुहोस् या राजनीतिज्ञ भन्नुहोस् भिआइपी भिभिआइपीहरूलाई राख्नु त ठुलो जेल चाहिने भयो सबै आइजिपीहरू अहिले तारेकमा छन् अब कोही अहिले भर्खरै भागा भएको छ भनेपछि अब गुन्डाहरू डनहरू र भ्रष्टाचारले चाहिँ चलाएको देश कस्तो हुन्छ एकाध मान्छे होला सबैलाई भन्दाखेरि त्यो अन्याय होइन सबैलाई भन्दा त्यो अन्याय होला राम्रा पनि छन् होइन एउटै डालोमा सबैले हाल्दा अब कतिपय इमान्दार पनि छन् यो अनेक कुराहरू हुन्छ यो भित्र तर तपाईँको जब हरेक देशमा 51% त्यस्ता मान्छेहरूको बाहुल्य हुन्छ नि त्यो देश धाराशाही हुन्छ हामी कहाँ 51% बढी छ त्यसलाई अब हामीले डिक्रिज गर्दै लानुपर्छ जो इन्क्रिजिङ भइरहेछ त्यसकारण यो कुरा त अब हामीले बनाउनु पऱ्यो नि त अनि के को हुन्छ त नयाँ कुरा अनि उही थितिमितिमा अनि उस्तै गर्ने उही 500 मिटर पाइप माग्ने उही 10 पोल लगाएपछि मैले गरेँ भन्ने त्यसपछि यता धुलो उडाए मैले गरेँ भन्ने अनि कार्यकर्ता पाल्ने देश भ्रष्टाचार गर्ने बर्बाद गराउने अनि तपाईँको मन्त्री चाहिँ तपाईँको प्रधानमन्त्री हुँदै जाने अनि आफ्नो चाहिँ घरतला थप्दै जाने र देश धाराशाही हुँदै जाने हो भने यो गणतन्त्र संहिता गीत गाउनुको अर्थ के छ र हामी त्यहाँभित्र छिर्नुको अर्थ के छ त कुनै अर्थ त छैन त्यसकारण मैले कुनै पार्टीको कुरा भन्दा पनि पहिला त व्यक्तिगत ढङ्गले पनि म एउटा देशको नागरिक हुँ म निश्चित हिसाबले गलत कुरा पार्टीको कुरा पनि मलाई मान्नुपर्ने कुनै बाध्यकारी छैन नि अब त्यो पनि त हामीले विद्रोह गर्न पऱ्यो जे जे भन्यो तोम शरणम गच्छामी यही त भयो हिजो भ्रष्टाचारमा अनियमिततामा सबै कुरा अब कमिसनमा त्यहाँ मलमलाइ भयो त्यहाँ एकता त्यसैमा भयो अब त्यो हुँदैन अब त गर्नु पऱ्यो नि त हामी त्यो एउटा चाहिँ तपाईँको बर्डनसहित त्यो एउटा बोझसहित हामी आछौँ त्यस कारण यो चान्चुने कुरा छैन अबको प्रधानमन्त्री हुने अबको प्रदेश प्रमुख या मुख्यमन्त्री हुने चान्चुने कुरा छैन अब त जनताको चाहिँ लेभलबाट एउटा रक्तक्रान्तिबाट मुछेल मान्छेहरू त्यहाँ आएका छन् छोड्छन् कसैले हामी छोड्छौँ जुनसुकै पार्टीको मुख्यमन्त्रीलाई म छोड्नेवाला छैन सभामुखलाई म छोड्नेवाला छैन त्यो ढङ्गले अब त तपाईँको सङ्घीयता भनेको तपाईँ पनि वाचमा आउनुभयो अब हिजो जस्तो मिडिया चलाएर कहाँ हुन्छ
महत्त्वपूर्ण गर्नुभयो विष्ट सर तर यहाँनिर हाम्रो सोच के छ भने हामी अझै पनि के काम भयो भन्दा पनि कसले गर्यो भन्ने आधारमा त्यसको समर्थनलाई विरोध गर्छ आफ्नो दलले आफ्नो पक्षले गरेको छ भने जे कुरा पनि ठिक अर्काले गरेको जे कुरा पनि बेठिक भन्ने मानसिकता त हामी सबैमा छ ममा छ तपाईँमा छ यो दलमा छ सबै दलमा छ त्यो चिरेर जबसम्म हामी कसले गर्यो भन्दा पनि के काम भयो भन्ने आधारमा समीक्षा गर्दैनौँ तबसम्म तपाईँले भने जस्तो कुरा हुन त फगत त्यो त कुरा मात्रै होला,
सुरुवात त गर्नु पऱ्यो नि, अब हजारौँ कुरा छन् सुरुवातलाई, एउटा मात्रै नियम ल्याउन, जस्तो तपाईँले पनि जानुभएको छ होला, म पनि केही देशहरूमा घुमेर आएको छु, जस्तो तपाईँले सानो कुरा ल्याउँ, अरू धेरै विकासको कुरा एकछिन छोडिदिनुहोस्, रोड पिच भइराखेको छ, त्यो पिच चाहिँ तपाईँको आधा बाटो किन छोड्यो, त्यो खालको चाहिँ नीति बनाउनु पऱ्यो कि परेन, त्यसले टायर कति घट्छ, अनि आधा बनाइसकेपछि त्यो तपाईँको फेरि दुई महिनापछि फेरि टालो हाल्छ, हुँदै जाँदा तपाईँको यति टालो पर्छ कि तपाईँ लगाएको कपडामा हजारवटा टाला हालेपछि कुन रङको थियो पहिला भन्ने थाहा हुन्छ। हाम्रो रोडको हालत तपाईँ अहिले विकसित देशमा हेर्नुहोस्, 1 करोड लाग्ने ठाउँमा 2 करोड लागोस् त्यसमा मतलब छैन, तर क्वालिटीमा सम्झौता हुँदैन, एक्सक्युज हुँदैन, त्यसलाई तुरुन्तै तपाईँको कारवाही हुन्छ। यहाँ संस्थागत भ्रष्टाचार, मन्त्री मिल्याएको छ, इन्जिनियर मिल्याएको छ, सडक मिल्याएको छ, अनि तल सबै पिएनसँग मिलेर स्वाट संस्थागत भ्रष्टाचार गरेपछि त सबै बिल भरपाई चाहिँ ओके छ, बाटो हेर्दा केही छैन,
त्यही त हामी कहाँ प्रवृत्ति
हो, यति मानु
यो कुरा भनेर
मैले भन्न खोजेको
जब तपाईँ मन्त्री हुनुहुन्छ
यति कुरामा सुन्नु न, यति कुरामा सम्झौता गर्न बित्तिकै राज्य चाहिँ ट्र्याकमा आउँछ कि आउँदैन, यो त एउटा उदाहरण मात्रै हो, ल सबै विकासको गतिमा यो गरौँ त, क्वालिटीमा हामीले सम्झौता नगरौँ त, कि पैसा नआएको वीरेन्द्रनगरमा, काठमाडौँमा नआएको, यहाँ पुर्नै पैसा आइसक्यो, पुरै चाहिँ तपाईँको पुर्नै पैसा आएको छ तर काम लाग्दैन नि, यो खालको अवस्था छ, त्यसले गर्दा यति मात्रै पनि हामीले एउटा निर्णय गराउँदा कति प्रभाव पर्छ राज्यमा, र बाँकी यस्ता कहिन कुराहरू छन् लोकल निर्णयहरू गरेर जाँदै
जनाउन सक्नुहुन्छ कि यदि तपाईँकै पार्टीबाट भएका मन्त्रीहरू वा नेताहरूले कुनै गलत काम गर्यो भने त्यसको डटेर तपाईँ विरोध गर्नुहुनेछ, सामना गर्नुहुनेछ भनेर प्रतिबद्धता जनाउन सक्नुहुन्छ?
त्यो विरोध मात्रै होइन, हामी जे पनि गर्न पछाडि पर्दैनौँ, व्यक्तिगत हिसाबले मैले त्यो पनि प्रतिबद्धता गरेको छु, किनकि म आफै पनि बन्दुक बोकेर लडेर आएको मान्छे होइन, अब सेनाको हिजो कमिसारदेखि ब्रिगेडियर तर्फसम्म मैले काम गरेर आएको हुँ, थुप्रै तपाईँको 150 मान्छे 150 मान्छेको लासमा टेक्दै अयारा आत्था भन्दै मान्छेलाई खाल्डा हालेर, अब किनभने जनवादी क्रान्ति समाजवादी क्रान्ति भनेर लाल सलाम ठोकेर मैले खाएर आएको छु, त्यो चित्कार त मसँग छ नि, कोही पार्टीको कुरा हुन्छ, जनताको कुरा छ नि, गरिब जनताले के चाहिरहेको छ त्यो कुराहरू हुन्छ, हिजो यसरी आएका होइन
बिर्सियो भनेर गुनासो गर्ने थुप्रै जमात पनि छ,
त्यो हिजोको कुरा हो, अब त्यस्तो हुँदैन, अब त फेरि विश्वास पनि त गर्न पऱ्यो, अलिकति आशावादी पनि हुन पऱ्यो, फेरि हिजोका कुरा सम्झिँदै हामीले छाती पिटेर रुने कुराले त चाहिँ फेरि ठिक ठाउँमा पुगिँदैन, तपाईँ या म गरिब भएर जन्मिनु अभिशाप होइन, तर गरिब भएरै मर्नु, दरिद्र भएरै मर्नु त अभिशाप हो भनेर भनाइछ नि, अब हामीले पनि सबैले चाहिँ गर्न पऱ्यो नि त, त्यो त्यो ठाउँबाट उठ्न पऱ्यो, यस्तै गरेर त चाइना बनायो त 1949 त त्यही हालत थियो त्यहाँ, अब यहीँबाट चाहिँ मान्छेहरूले चाहिँ तपाईँको अन्न लिएर खाने स्थिति थियो तिब्बतमा, आज कहाँ पुग्यो त्यो राष्ट्र भन्नुहोस्, आज अब क्यालिफोर्निया र वासिङ्टनमा चाइनाका चाहिँ कारखानाहरू चल्छन्, आज ऊ मङ्गलमाथि अन्तरिक्षमा छ, पृथ्वीको खोजमा छैन, त सम्भव हुँदो रहेछ 25-30-40-50 वर्षमा यो चाहिँ सम्भव हुन्छ भने कि हामी कहाँ सम्भव हुन्न, दक्षिण अफ्रिका अस्ति भर्खर के थियो 90 को दशकमा पाउरोटी खान पाउँदैन थियो, सर 25-30 वर्षमा अहिले दक्षिण अफ्रिका कहाँ छ नेल्सन मण्डेलाको देश, तपाईँ त्यहाँको पर क्यापिटा इन्कम त्यहाँको सबै हेर्नुहोस् त, अस्ति भर्खरको त्यो मलेसिया कहाँ पुग्यो, तपाईँ कति नेपाली काम गर्छ, त्यसको हालत के थियो अहिले भन्दा
25
त्यसकारण जे होस् यो रिसोर्सेसहरू पनि हामीसँग छ, यस्तो वातावरण अनुकूलित त न तपाईँको स्विजरल्यान्डमा छ न अमेरिकामा छ,
आशावादी हौ भन्ने हो मेरो चाहिँ कुरा छ, तर हामी कहाँ एउटै कुरा छैन, राजनेता छैन, त्यो अभाव छ हामी कहाँ, सर्वहारा वर्गको नेतृत्व गर्दै एमाले पनि आयो, तपाईँहरू जनयुद्धमा होमिनुभयो, 1 दशक लामो सशस्त्र युद्धमा होमिनुभयो, आउनुभयो, तपाईँको पार्टीको नेतृत्वको सरकार पनि देखियो, एमालेको सरकार पनि देखियो, अब अरू काङ्ग्रेसको सरकारको नेतृत्व पनि देखियो, तर यी कुराहरूलाई चिरेर यहाँले भने जस्तै त्यसरी खरो उत्रन त सकेनन्, धेरै थोरै मात्रामा कोहीले राम्रो कोहीले अलिकति नराम्रो गरे होला नि तुलनात्मक रूपमा होइन, तर त्यो खालको नेता त्यो खालको एउटा जसरी नेल्सन मण्डेलाको कुरा गर्नुभयो, जसरी माओ सेतुङको कुरा गर्नुभयो होला, त्यस्ता नेताहरू त हामी कहाँ हामीले पाएनौँ
होइन, अब यस्तो छ 1949 भन्दा त्यहाँ पनि माओ जन्म्या थिएनन् मान्छे, त अब पछि देङ स्यापिङ हुँदै अहिले सी जिङपिङसम्म आए, त्यस कारण सी जिङपिङ पनि अब एउटा भनाइ छ नि, जस्तो राजनेता भन्ने कुरा आमाको कोखबाट जन्मिँदैन, वर्गभट्टीबाट जन्मिन्छ र आवश्यकता र आकस्मिकताले जन्म हुने कुरा हो, त्यसकारण
बिल्कुल
गान्धी पनि त्यसरी जन्मेका हुन्, यदि ब्रिटिस साम्राज्यवाद नभएको भए गान्धी हुन्थे कि हुन्थेन, सबै त्यो परिवेश पनि मिल्नुपर्छ, अब हामी कहाँ तपाईँले तपाईँले जो प्रश्न गर्नुभयो नि यसको मतलब तपाईँलाई पनि लागिरहेछ नि, तपाईँले जसरी मिडिया चलाउनु भयो यसरी चल्दैन, अब मैले जसरी राजनीति गरेँ यसरी चल्दैन, तपाईँलाई पनि त्यो प्रश्न इतिहासले सोधिराखेको छ, तपाईँलाई पनि भित्र हानिराखेको छ नि, मलाई पनि त्यो हानिराखेको छ, प्रचण्ड केपी देउवालाई पनि हानिराखेको होला, अब यहाँ प्रदेशमा बस्ने सांसदलाई हानेकै छ, केन्द्रमा बस्ने चाहिँ अथवा सङ्घमा बस्ने चाहिँ सांसदलाई हानेकै छ, सबैलाई ब्युरोक्रेसीमा पनि त्यो हानेकै छ, मालपोतमा जाँदा रङ्गे हात, एयरपोर्टमा रङ्गे हात, भन्सारमा रङ्गे हात, अनि त्यो कर्मचारी घुस खाने तिनको नामै घुसिया राख्नुपर्ने, घुसिया मन्त्रालय राख्नुपर्ने, नामै चेन्ज गर्नुपर्ने हो कि अब तिनका पछि चाहिँ एउटा सिसिटिभी चाहिँ तिनका चाहिँ तपाईँको तिनले टोयलेट जाने बेला पनि अब सिसिटिभी लाउनु पर्यो नि राज्यले, एउटालाई मात्रै एउटा पूर्व प्रधानमन्त्री या राष्ट्रपति या पूर्व तपाईँको चाहिँ भिआइपी भिभिआईलाई लिएर तपाईँले जेल नेल सर्वसुसहित जेल नेल गरौँ त, सुरुवात गरौँ त, त्यसपछि अनि मान्छे कसले दायाँ बायाँ गर्न सक्छ? चाइनाले तपाईँको 1.5 अरब मान्छे चाहिँ 10 जना मान्छे त्यहाँ सडकमा चाहिँ बिकामले आउन सक्दैन त्यसरी नियन्त्रणमा लिएको छ, माया प्रेमले मात्रै लिएको हो र त्यसो भने थितिमिति अब भनौँ न, अब राज्य बलियो भनौँ, थिर सरकार हुन्छ, गठबन्धन बन्दैछ, कुन पार्टीको गठबन्धन भने छोडिदिनुहोस्, 5 वर्ष त ढुक्क भयो नि। हिजो चाहिँ के हुन्थ्यो भने 6 महिना मन्त्री जान्थ्यो, पिएनले टेर्दैन्थ्यो, किन 7औं महिना त अर्को पार्टीको आइहाल्छ, तँलाई किन टेर्नु पर्ने? अब त 5 वर्षमा पुरै तपाईँको चाहिँ ब्युरोक्रेसी ह्यान्डलिङ गर्छ नि त अब सरकारले, अब गुन्डागर्दीको नियन्त्रण हुन्छ, अब दायाँ बायाँ गर्नेको हिजोको पनि लेखाजोखा हुन्छ, हिजोको पनि खोज्नुपर्छ कि, हिजोको चाहिँ अब यहाँदेखि उताको बााउन्ड्री गर्ने कुरा होइन, हिजोको पनि खोज्नु पऱ्यो, अब गर्नेलाई पनि खोज्नु पऱ्यो, यति त गर्नु पऱ्यो नि, यो हुन्छ नै यो गर्नुपर्छ, यो भएन भने त त्यसो भए त हाम्रो नेपाल विघटन गरिदिए भयो त, सल्लाह गरेर प्रदेशबाट विघटन गरिदिए भयो, सङ्घबाट विघटन गरिदिए भयो, किनकि अब देश अझ चाहिँ तपाईँको आत्मनिर्भरको ठाउँ परनिर्भर हुँदै जान्छ। यहाँ उही चाइना इन्डिया र चाहिँ युरोपबाट ल्याएर हामीले कपडा लगाउनु पर्ने, सबै खाना खानुपर्ने, अनि राष्ट्रवादको गीत गाएर यहाँ बस्नेर मान्छे चाहिँ दिनमा अहिले 10 लास आउँछ भने 50 लास चाहिँ नेपालमा भित्रिनेर आधिकारिक ढङ्गले हाम्रा चेलीबेटी आमाहरूलाई बेच्न पाउने, बाहिर अरूसँग गएर चाहिँ तपाईँको हराउन पाउने जो खालको चाहिँ हामीसँग थितिमित्र नियम छ नि, यस्तै गर्ने हो भने अनि हामीले यो हाम्रो देश नेपाल हाम्रो चाहिँ आमा भनेर भन्नुपर्ने गीत गाउनुपर्ने कारणभन्दा त कहाँ पुग्छ देश भन्नुहोस् त? यो देशै विघटन गरिदिएर बरु चाहिँ आधिकारिक विघटन गरिदिए भयो नसक्ने हो भने, अथवा कसैले चाहिँ औपचारिक हिसाबले विघटन गर्ला नगर्ला यो पनि छोडिदिनुहोस्, यो अटोमेटिक ढङ्गले यो देशै रहँदैन कि, यो त अब चाहिँ सिधै सोमालिया हुन्छ, सिधै सुडान हुन्छ, सिधै तपाईँको कङ्गो हुन्छ, यहाँ दुनियाँ चाहिँ
यदि नेताहरूले चेतनन् भने हामी त्यसबाट जान्छौँ, जसरी संहिताको फाइदा पनि होला त्यसरी नै यदि संहिता असफल भयो भने स्वाभाविक रूपमा यो खर्चालु छ, यसले यसको नकारात्मक असर पनि त्यत्तिकै खतरा छ, नेताहरूले चेत्नु पऱ्यो होइन?
एकदम
नेताहरूमा चेता होला, यहाँहरूले चेताउन सक्नु होला आफ्नो केन्द्रीय नेतृत्वलाई,
नै त्यो अब त्यही त मैले भने नि एउटा कुरा, अब हामीले थितिमिति र अलिकति व्यवहार पनि चेन्ज आउनु पऱ्यो, मान्छे नै त कहीँ बाहिरबाट आउने होइनन्, मान्छे त उनी हुन्, कार्यकर्ता उनी हुन्, पार्टी उनी हुन्, तर रूपान्तरण भन्छ नि ट्रान्सफर्मेसन हुनु पऱ्यो, अब त्यो हामीलाई दबाब छ, हुने कि नहुने, विश्व अर्को ठाउँ पुगिसक्यो, हामी चाहिँ धेरै पछाडि पऱ्यौँ, अब केही न केही गर्न पऱ्यो, कोही न कोहीले गर्न पऱ्यो, जो अहिले नेता भनिरहेको छौँ तिनले सकेनन् भने तिनी पछि पर्छन्, अर्को कोही न कोही वर्गभट्टीबाट जन्मिन्छ नि, कुनै न कुनै पार्टीबाट कुनै समुदाय वर्गबाट जन्मिन्छ, त्यो यहाँले जन्माउने कुरा हो, त्यसकारण त्यस्तो देखिन्छ, किनकि अब एउटा नयाँ कोर्समा हामी जाँदैछौँ, त्यसो भए हुनाले अब सङ्घीयताको कुरा गर्दा फेरि के हो भने एक दुईवटा देश बाहेक, विशेष गरी चाहिँ युगोस्लाभिया र केही अफ्रिकाका देश बाहेक, फेरि त्यहाँ अलग कुराले त्यहाँ विघटन भएको हो, त्यो बाहेक विश्वमा अहिले अमेरिकामा चलिरहेको छ, स्विजरल्यान्डमा चलिरहेको छ, अफ्रिका या इन्डिया भन्नुहोस् या ब्राजिल क्यानाडा जहाँ भन्नुहोस्,
हामी
यो राम्रै व्यवस्था पनि हो कि, हामीले के गर्न सक्छौँ,
हामी सकारात्मक आशा राखौँ, किन अहिले नै निराशा हुने? नेताहरूले केही गरेनन्, दलहरूले केही गरेनन् भन्नु भन्दा पनि हामीले आफ्नो भूमिका निभायो कि निभाएनौँ भन्ने कुरा पनि महत्त्वपूर्ण कुरा हो। म यदि इमान्दार भएर सबैले जुन जुन ठाउँमा छौँ, जुन जिम्मेवारीमा छौँ, इमान्दारीपूर्वक भूमिका निभाइदिने हो भने सायद देशको स्थिति यस्तो हुने थिएन होला। अब साँच्चिकै हामीले आफ्नो नीति र नियतलाई फेरबदल गरौँ, यहाँले भने जस्तो कुरा व्यवहारमा उत्रन सकोस् हामी पनि यही कामना गरौँ। अब यहाँहरूले भोलि पदको शपथ लिँदै हुनुहुन्छ, त्यस लगतै प्रदेश सरकारको गठन हुँदैछ, यहाँ पनि त्यसको लागि प्रबल दावेदार हुनुहोला, के लाग्छ यहाँलाई?
यो त अब नियमित एउटा कोर्समा जान्छ, मुख्यमन्त्री सरकार हुँदै अब त्यहाँ विभागहरू हुँदै विभिन्न खालका चाहिँ तपाईँको अब संरचनाहरू तयार हुँदै अगाडि जान्छ, यो त अब हुने नै हो, एउटा चाहिँ अब स्वायत्त सरकारै हो।
अहिले अहिले यहाँलाई त्यो लाग्छ अब म पनि प्रदेश सरकार बन्दैछ, म पनि त्यसको चाहिँ एउटा सदस्यको प्रबल दावेदार हुन्छु है भन्ने कुरा लाग्छ कि लाग्छ?
11 जना फुटबलमा खेलाडी हुन्छन्, अब गोल रक्षकमा बस्ने त 1 जना हुन्छ होला, तर 10 जना मध्ये जसले पनि मैले गोल हान्न पाए हुन्थ्यो भन्ने त हुन्छ नि, र गोल रक्षकलाई पनि अब मैले अलि अटोमेटिक ढङ्गले चाहिँ तपाईँको प्रतिरोधलाई बचाउन सके हुन्थ्यो भन्ने उलाई पनि हुन्छ, त्यसले गर्दाखेरि त्यो त एउटा खेलमा अहिले 40 जना जति छन् नि, ती सबै मन्त्री हुन्, ती सबै मुख्यमन्त्री हुन्, अहिले अब कोही अरू कुनै चाहिँ त्यहाँ योग्यता क्षमता भने त जनताले विजयी गराउनु त हो, 40 जना जनताले विजयी गराएरै आछन् होइन, प्रत्यक्षबाट
ती सबै योग्य
अथवा
दावेदार हुन्
भए पनि, हजुर,
प्रदेश सभा सरकारको लागि ती सबै दावेदार,
ती सबै दावेदार हुन्, अब को को हुँदै जान्छ, के हुँदै जान्छ, त्यो त्यहाँ हुँदै जाला एउटा सिस्टममा, त्यसमा धेरै म हुनुपर्छ भन्नेमा महत्त्वाकाङ्क्षा पनि म कहाँ छैन। अब भएमा चाहिँ तपाईँको अब माननीय भन्दा मन्त्री भएर आफ्नो भिजन लागू गर्न सकिन्छ भनेर एउटा इमान्दारीपूर्वक त्यो सोच्ने कुरा त्यो स्वाभाविकै हो। त्यसले गर्दा तर अब यो एउटा चाहिँ प्रक्रियामा अगाडि बढ्छ।
अब जसरी यहाँ माओवादीको एउटा जिम्मेवार नेता पनि हुनुहुन्छ, अहिले जसरी नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भयो र त्यो गठबन्धनलाई जनताले विश्वासको साथ अनुमोदन पनि गरे र अब एकता प्रक्रियामा पनि यहाँ जाँदै हुनुहुन्छ, अहिले यही सन्दर्भमा अब तत्कालको लागि अहिले अब मुख्यमन्त्री प्रदेश सरकार गठन हुने कुरा पहिला आयो, मुख्यमन्त्रीका रूपमा यहाँ दाबी चलिरहेछ, एमाले प्रदेश कमिटीले संस्थागत रूपमै दाबी गर्यो, माओवादीले पहिलेदेखि दाबी गर्दै आएछ, उम्मेदवारले नै भनिसक्नु भएको छ होइन, माओवादीका नेताले नै भनिसक्नु भएको छ महेन्द्रबहादुर शाहीले कि मलाई चाहिँ म मुख्यमन्त्री बन्ने हिसाबले नै म प्रदेशमा आएको हुँ भनेर, पूर्व मन्त्री समेत हुनुहुन्छ, एमालेबाट पनि त्यस्तै केही नेताहरूको दाबी आएछ, यसलाई यो मिलाउन कतिको सहज होला, कतिको चुनौती होला, के लाग्छ यहाँलाई?
अब यस्तो छ, अब नहुने बेलासम्म दावा गर्नु ठिकै हो, जतिले दावा गर्नुभएको छ उहाँहरू पनि त्यो 40 जनाभित्रै पर्ने भावनाले उहाँहरू पनि योग्य नै हो, त्यसमा उहाँहरू अहिले जसले एमालेको नामबाट या माओवादीको नामबाट गठबन्धनको नामबाट जे जति चाहिँ अब नेताहरूले दाबी गर्नुभएको छ त्यसमा पनि अन्यथा छैन, अरू पनि दाबी गर्नुभएको छ होला त्यो पनि अन्यथा कुरो भएन, तर अब यो के हुन्छ भन्ने कुरा अब पार्टीको एउटा गठबन्धन तहको तपाईँलाई पनि थाहा छ होला, एउटा कार्यदल पनि बनेकै छ सरकार र यो सबै कुरालाई टुङ्ग्याउनलाई, त्यसपछि अन्तत फेरि अब 1-to-1 केपी र प्रचण्डको बिचमा पनि कुरा भइरहेछ, अस्ति मात्रै अब
हिजो पनि भयो आज पनि हुँदैछ,
आज पनि हुँदैछ, अब यो कुरा अलिकति चाहिँ तपाईँको एउटा हार्ड कोर टिममा बसेर फाइनल एउटा
जान्न खोजेको कुरा, योभन्दा अगाडि यही कार्यक्रममा सुर्खेत क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका ध्रुव कुमार साईजी आउनुभएको थियो, उहाँलाई पनि मैले कुरा सोधेको थिएँ,
हजुर,
यही कुराले विग्रह हुने अथवा विग्रह नभए पनि सहयोग नहुने
एकतामा केही बाँझो पर्ने
सम्भावना तपाईँ कतिको देख्नुहुन्छ, किनभने अहिले पनि हामीलाई स्पष्ट रूपमा थाहा छ एमाले एक्लै पनि 2-3 धारमा छ, माओवादीमा पनि त्यस्तो धार देखिहाल्छ, अब काङ्ग्रेसमा त त्यो छँदैछ, अहिले यो प्रक्रियामा काङ्ग्रेस नभएको हुनाले त्यसलाई नजोडौँ होइन, के लाग्छ यहाँलाई?
अब एउटा नियम के हुन्छ भने तपाईँ सानो तलाउमा पौडी खेल्नुभयो भने खुट्टा यता ठोकिने र उता ठोकिने हुन्छ, समुद्रमै छिर्नुभयो भने त्यसको पिँध पत्ता लाग्दैन, जति खेले पनि भयो नि, त्यसले धेरै कुराको हल गर्छ, अब हिजो एमालेमा 5-7 गुट होलान् 2-4 गुट होलान् ती लडिरहेका छन्, माओवादीतिर नि होलान्, ठुलो चाहिँ एउटा सागर भयो नि त अब ती सबै कुराहरू तपाईँको डेमोरलाइज हुन्छन्, सबै कुरा डिसमिस हुन्छन्, नयाँ स्तरको प्रक्रिया अगाडि बढ्छ, राम्रो कुरा र विज्ञानको विकासको नियम पनि यो हो, त्यसले गर्दाखेरि अब यो एकताको कुरामा नै अब केही समस्याहरू छन् निश्चित रूपले, घरमै त समस्या हुन्छ, 5-7 जनाको परिवार मिलाउन गाह्रो भइरहेको हुन्छ भने समस्या निश्चित रूपले छन्, नेता पनि 101 छन्, उस्तै देखिन्छन्, उस्तै मितिमा चाहिँ काम गरेका हुन्, उस्तै हुन्, छुट्टै कोही तपाईँको त्यहाँ
त्यही त एउटा कुरा प्रदेश सरकारको मुख्यमन्त्रीलाई नै लिएर अहिले सरस्वती हिजोसम्मको कुरा अनुसार पनि 1-to-1 3 घन्टाको प्रचण्ड र केपी ओलीको वार्तामा पनि 6 नम्बर र 7 नम्बरको मुख्यमन्त्री माओवादीलाई दिने, अरू 4 एमाले पाउने र त्यसअनुसार सभामुख र अरू मन्त्रीहरू विभाजन गर्ने भनेको एउटा मोटामोटी सहमति भएको भनिन्छ, एमाले प्रदेश कमिटीले आफ्ना 4 आधार देखाउँदै होइन, अन्त जे जे गरे पनि 6 नम्बरमा चाहिँ हामीले पाउनुपर्छ है मुख्यमन्त्री भनेर भनिसकेको निर्णय सार्वजनिक भइसकेको छ, यसले केही असर गर्छ भने
यसले खासै अर्थ राख्दैन, किन अर्थ राख्दैन भने अब अहिले पनि पार्टीको सिस्टममा तपाईँले हेर्नुभयो भने एकता प्रक्रिया जस्तै असोज 17 एकताको चाहिँ सङ्घघोष भयो, त्यहाँदेखि यता आउँदा एमालेका पनि धेरै नेतालाई चित्त नबुझेकै हो, माओवादीका पनि धेरै नेतालाई चित्त बुझेको छैन, किनकि आफ्नो हायरकी कहाँ हुन्छ भन्ने कुरा त मुनि कुरा भयो, एकता हुँदा त अहिले चाहिँ एमाले यत्र 5 नम्बर परे नेता 50 आउने भयो, अब माओवादीभित्र नि त्यस्तै 50-55 नम्बरमा आएपछि त अब जीवन त निश्चित हिसाबले लिमिट छ, त्यहाँ त अरूले फाइदा लिने भए, त्यसले यी खालका कुरा त हुन्छन् नि स्वाभाविक हिसाबले, त्योतर्फ व्यक्तिगत हिसाबले चाहिँ सोच्दाखेरि परेकै होला, तर मेरो भनाइ के हो भने यो अर्थले कुनै अर्थ राख्दैन, जब केपी र प्रचण्डले बसेर एउटा कुरा चाहिँ तपाईँको चाहिँ डिसिजन भयो सर्कुलर भयो भने यो कुरा चाहिँ पुरै चाहिँ स्याम्मै लागू गरेर जानुबाहेक त्यसको विकल्प छैन, किनकि आम जनताको दबाब के छ भने हामीले मतै त्यो भएर मागे हो गठबन्धनबाट, विजय नै त्यो भएर भएको हो, नभए त तपाईँको चाहिँ एमाले चाहिँ चाहन्छु अब प्रत्यक्ष
त्यसमा कुरा विवादै रहेन, तपाईँले मैले अघि नै भनिसकेँ जुन गठबन्धन जुन पहिला 36 को आँकडामा रहनुभएको थियो केपी ओली र स्पष्ट रूपमा प्रचण्ड एकाएक चुनावको मुखमा आएर सबैलाई आश्चर्य पारिदिएर उहाँहरूले एकता गर्नुभयो र गठबन्धन गर्नुभयो र त्यसलाई जनताले चुनावमा एकदमै इमान्दारिताका साथ अनुमोदन गरे र अब पार्टी एकताको प्रक्रिया चलिरहेछ त्यस हिसाबमा जनताले त दिए होइन मत होइन तर हामी कहाँ त्यस्ता त्यागी नेताहरू त्यस्ता चाहिँ इमान्दार नेताहरू छन् जसले पार्टीको हितको लागि जनताको हितको लागि आफूलाई बिर्सन सक्लान् र जस्तो यहाँ यही सुर्खेतमा पनि एउटा यो प्रदेशको कुरा छँदैछ मन्त्री परिषदको कुरा छँदैछ सरकार गठनको कुरा छँदैछ यहाँ भोलि दुई पार्टी एक भयो भने एउटा पार्टी होला नेकपा कम्युनिस्ट केन्द्र रहला अथवा किनै रहला एउटा कमिटी होला मैले यहाँ झल्झल्ती देखिरहेको छु तपाईँको अनुहार देखिरहेको छु माओवादीमा अहिले जिल्ला र केन्द्र नेतृत्वमा रहनुभएका अरू अनुहार देखिरहेको छु एमालेमा रहेका अनुहारहरू देखिरहेको छु उहाँहरूको भागुन्डा कसरी मिल्ला भनेर अथवा त्यसलाई कसरी जिम्मेवारी पाउने व्यक्तिले कसरी सन्तुलित रूपमा बनाएर लानुहोला भन्ने चुनौती त देखिन्छ नि
यसमा दुईवटा कुरा छ एउटा कुरा अहिले आएको
एकदमै यो व्यवहारिक कुरा
दुईवटा मात्रै कुरा छ सर है एउटा चाहिँ सत्ता शक्तिको कुरा हो यो कुरा अब एकाध महिनाभित्र टुङ्गिहाल्छ अब हदै भयो यो पनि हुनसक्छ अर्को कुरा चाहिँ तपाईँको सत्ता शक्तिको कुरा टुङ्गिसकेपछि त्यसपछि सङ्गठनको कुरा हो सङ्गठनको कुरा पनि एउटा अधिवेशन महाधिवेशन एउटा सम्मेलनसम्म गएर एउटा सेटिङ गरेर टुङ्गिन्छ एक यो टुङ्गिन्छ नै यसमा कुनै विकल्प छैन किनकि दबाव यति छ कि चाहेर पनि अहिले प्रचण्ड वा केपी यहाँबाट चाहिँ उम्किन सक्ने स्थिति छैन या तल जिल्ला तहमा या कुनै सेल कमिटीसम्म पनि उम्किन सक्ने स्थिति छैन त्यो दबावमा कुनै पनि दायाँ बायाँ गर्न सक्ने स्थिति छैन त्यसले गर्दा बरु अर्को चाहिँ यसको बाई प्रोडक्टिभ के हुनसक्छ भने अब केही एकाध मान्छे चित्तै बुझेन भने माओवादीका नेताहरू पुग्न सक्छन् अर्को कुनै ठाउँमा या एमालेका नेताहरू पुग्न सक्छन् विभिन्न खालको चाहिँ विग्रह विघटन या चाहिँ अनेक खालका वक्तव्यबाजी हुन सक्छन् त्यो स्वाभाविक कुरा हो ठुलो चिजमा एउटा मर्ज गर्दा अलिअलि चाहिँ तपाईँको चाहिँ भुत्लाहरू अलिअलि अलिअलि चाहिँ तपाईँको कङ्कडहरू त निस्किन्छन् त्यो धेरै ठुलो कुरा भएन त्यो हुनसक्छ त्यसलाई चाहिँ नकार्न मिल्दैन
तर यहाँले भने जस्तो ती कुराहरूले केही व्यक्तिहरू जो एमालेबाट छोडेर जालान् जो माओवादीबाट छोडेर जालान् यता कता केन्द्रीय तहका नेताहरू पनि गएका उदाहरणहरू पनि आएका छन्
त्यो कुनै संस्थागतमा हुँदैन एकाध त्यस्ता व्यक्तिहरू अब हुन सक्छन् भन्न सकिन्छ एउटा विज्ञानलाई मान्ने हो भने त्यो पनि हुन्छ नै भन्ने कुरा भयो नै त्यसले पार्दैन त्यसले कुनै पनि पार्दैन मैले अहिलेसम्म बुझेको कुरा पनि त्यो हो र अब सबै कुराको गतिविधिले पनि त्यो देखिरहेको छ जनताको दबाब छ हामीले संयुक्त घोषणापत्र लियौँ अब के गर्छौँ भनेर हामीले जनतामा राखेका छौँ त्यो सबै कुरा जनताले वाच गरिराखेका छ नभए त तपाईँको जनता कहाँ कसरी फर्किने एमाले माओवादीका नेताहरू या सांसद मन्त्री भएर कसरी फर्किने र फेरि काम पनि त राम्रो हुँदैन फेरि चाहिँ दुई पार्टी आफ्नो आफ्नै डम्फू बजाउन थाल्यो भने कङ्ग्रेस छ एमाले छ माओवादी छ मधेसवादी छ अरू छन् हुँदै जाँदा फेरि छ महिनाको चाहिँ सरकार दिने फेरि चाहिँ तपाईँको चाहिँ छ महिनाको प्रधानमन्त्री फेर्न थालेपछि सबैभन्दा त्यसको क्षति काङ्ग्रेसलाई हुँदैन नि अरू पार्टीलाई त हुँदैन नि जो बढी अहिले सबैलाई समेटेर जानुपर्ने स्थिति छ केही गर्छ कि त भन्ने खालको स्थिति छ अनि आफैले चाहिँ तपाईँको घरमा आगो ठोकेपछि अनि अरूलाई चाहिँ दोष लाउनु मिल्छ र त्यसले गर्दा त्यो खालको तपाईँले भनेको कुरा निश्चित रूपले गाह्रो छ तर साह्रो गाह्रो हुँदाहुँदै पनि अब यसको विकल्प फेरि पछाडि पनि तपाईँको दायाँ पनि भिर्छ बायाँ पनि भिर्छ अगाडि पनि भिर्छ पछाडि पनि भिर्छ अगाडि चाहिँ जस्तोसुकै चाहिँ पहाड भए पनि अब त्यो पहाडलाई क्रस गरेर तपाईँ अगाडि जानुको विकल्प छैन बरु पहाड क्रस गर्ने सवालमा कहीँ चाहिँ घुँडो ठोकेला खुट्टो ठोकेला कहीँ चिप्लेला त्यो अलग कुरा हो त्यो सहनै पर्छ यसको विकल्प छैन
अवश्य पनि यहाँले हजुर भने जस्तै रूपमा अगाडि बढोस् हाम्रो शुभेच्छा शुभकामना छ अब जुन प्रदेशको प्रदेशसभा सदस्य यहाँ हुनुहुन्छ भौगोलिक हिसाबले यो प्रदेश सबैभन्दा ठुलो प्रदेश छ गरिबीको हिसाबले सबैभन्दा बढी गरिबी रहेको यो प्रदेश हालसालीको तथ्याङ्क पनि सार्वजनिक भएको छ राष्ट्रिय योजना आयोगबाटै अब यो प्रदेशको आर्थिक 6 नम्बर प्रदेशको आर्थिक उन्नतिका लागि यहाँको जनताको आर्थिक स्तरको उन्नतिका लागि के गर्नुपर्ने देख्नुहुन्छ यहाँले चाहिँ
अब यहाँको कुरा तपाईँले भने जस्तै गरिबी पनि छ अर्को सँगसँगै एउटा चाहिँ आशावादी कुरा के छ भने अहिलेसम्मकै 6 प्रदेशमध्येको साधन स्रोतको हिसाबले हामी धनी छौँ हामी कहाँ त कस्तो छ भने एकदम दराजमा राखेको धन ब्याङ्कमा राखेको धन हो नि त तपाईँले परिचालन गर्नलाई तपाईँसँग 1 करोड रुपियाँ 1 अरब रुपियाँ छ भने जे पनि गर्न सक्नु त्यो हिम्मत हुन्छ नि त तपाईँलाई ब्याङ्कमा राखे जस्तो धन छ
त्यो दराज कस्तो छ कि चाबी नै छैन हामी खुल्न सकिरहेको छैनौँ चाबी
होइन चाबी त अब खुल्छ नि तपाईँले खुल्ने नै अब तपाईँको मकसद हो भने उद्देश्य हो भने तपाईँको सेफै छ भने त फुटाल्न नै सकिन्छ नि भित्र त निकाल्न जसरी पनि सकिन्छ त्यो कुनै ठुलो कुरो होइन त्यो निकाल्नुपर्छ त्यो राम्रो कुरा हो नि त हामी कहाँ भएको ल भन्नुहोस् तपाईँले कर्णालीले भेरीको मात्रै हामीले चाहिँ हाइड्रो पावरबाट कति 22-25 हजार मेगावाट बिजुली निस्किन्छ रुखका टुप्पामा चाहिँ तपाईँको बिजुली बालेर 75% चाहिँ तपाईँको हामीले चाहिँ विदेशमा बिक्री गर्न सक्छौँ या अन्य प्रदेशमा यो जान सक्छ भनेपछि यो अरू त कुरा छोडिदिनुहोस्, टुरिज्मका कुरा, हर्बलका कुरा, अरू सबै कुरा चाहिँ तपाईँ सबै छोडिदिनुहोस्, यतिले मात्रै पनि कहाँ पुग्छ हाम्रो प्रदेश? धेरै कुरा गर्नुपर्छ र पर्दैन नि। तपाईँको स्विजरल्यान्डको कुरा गर्दा दुई तिन थरी त्यहाँ चाहिँ अब रोलेक्सहरू अथवा चाहिँ ओमेगा रोलान घडीहरू तपाईँ हेर्नुहोस्, त्यहाँ जहाँ एउटा चाहिँ उनीहरूको ट्रेडिसनल हिसाबले बन्छ त्यो घडी आज विश्वमा तपाईँले खोजेरै नि पाउनुहुन्न, जहाँ करोडौँ रुपियाँ पर्छ, त्यतिले पनि त्यहाँ विश्वको चाहिँ अर्थतन्त्रको चाहिँ 50% उसले चाहिँ मेकअप गर्न सक्छ। अरू त चाहिँ छोड्दैन उसको टेक्नोलोजीको कुरा, केही पनि हाम्रो नेपाल जस्तै लैन कन्ट्री हो, हाम्रो जस्तो चाहिँ त्यहाँ साधन स्रोत छैन, हुँदो रहेछ नि त। स्विजरल्यान्ड अहिले 200 राष्ट्रकै मान्छे त्यहाँ घुम्नुपर्ने, जानुपर्ने, पैसा खन्याउनु पर्ने, त्यहाँ जानलाई मर्नुपर्ने, मरिहत्या गर्नुपर्ने कुरा के छ? यो प्रदेश भोलि 6 नम्बरका पनि आन्तरिक पर्यटक आएर यहाँ चाहिँ कुद्नुपर्ने, यहाँका चाहिँ डाँडा रारा लेखलाई मात्रै तपाईँले व्यवस्थित गर्नुभयो भने विश्वमा यतिको चाहिँ नेचुरल कहाँ छ? तपाईँ नैनिताल जानुभएको छ, विश्वको अरू ताल जानुभएको छ, आर्टिफिसियल छ, अरबौँ डलर खर्च गरेर बनाएको छ, यतिको चाहिँ अप्सरा, यतिको चाहिँ तपाईँको नेचुरल, यतिको चाहिँ ब्युटिनेस कहाँ पाउनुहुन्छ तपाईँले? त्यसले गर्दा यतिलाई मात्रै व्यवस्थित गर्यो ल, त्यहाँ चाहिँ गाडी पठाइयो, त्यहाँ चाहिँ अब हामीले एरोप्लेनको व्यवस्था गर्न सक्यौँ भने यो बाँकी 6 नम्बरका पनि आन्तरिक पर्यटक भएर आउँछन्। चाइनाका चाहिँ अब यहाँ रेल आउने कुरा पनि भइरहेछ, होइन? अब चाहिँ वान बेल्ट वान वेको कुराहरू भइसक्यो, चाइनासँग एग्रिमेन्ट आउँदैछ, काठमाडौँ हुँदै अब लुम्बिनी हुँदै आउला, तपाईँ हाम्रै पाला आउने भयो। त्यसो हुँदा 1.5 अरब मान्छेमा तपाईँको चाइनाका 50 लाख मात्रै र इन्डियाका 1 करोड मान्छे मात्रै यहाँ चाहिँ यहाँ उतार्न सकियो भने यहाँ त थामी नसक्नुहुन्छ। हामी त पर्यटन भएर मात्रै अन्यत्र जानुपर्ने, सबै मान्छे यहाँ काम गर्न आउनुपर्ने स्थिति त्यति पनि छ नि त ल, तपाईँको छ कि छैन भन्दा अहिले हेरौँ त, हामीले डाटा बेसमा गएर छ नि, त्यसको लागि त हामीले काम गर्न पऱ्यो। अब सङ्घीयताको एउटा चाहिँ स्पिरिट के हुन्छ भने आफ्नो जे साधन सोच्छ त्यसलाई अधिकतम प्रचुर मात्रामा परिचालन गर्ने, त्यो पनि जनताले नै गर्ने, जनताले नै शासन सत्ता सञ्चालन गर्ने, जनताले नै उत्खनन गर्ने, त्यसलाई नै सङ्घीयता भन्छ सरल भाषामा भन्दाखेरि। त्यसले गर्दाखेरि अब यहाँ तपाईँको चाहिँ सङ्घबाट भिख ल्याउने, विदेशबाट चाहिँ युरोप अमेरिका चाहिँ भारतबाट सङ्घले भिख ल्याउने, त्यो भिख चाहिँ प्रदेशमा पठाउने, त्यो भिख चाहिँ तल पठाउने, अनि तल चाहिँ अनि डोजर र मोटरसाइकल मोबाइल चाहिँ बिक्री गर्दै के अरे चाहिँ बाँड्दै चाहिँ तलका चाहिँ नगरपालिका र गाउँपालिका हिँड्ने, अनि सङ्घबाट कति आउँछ र तल बत्ता खाएर कहिले यहाँको चाहिँ खोला नाला भ्रष्टाचार गरौँला भनेर प्रदेश हामीले गर्ने या सङ्घले पनि त्यसो गर्ने भयो भने
अर्थ भएन,
त्यो हिजोकै हामी परिवेशमा पुग्छौँ। त्यसले गर्दा अब नयाँ अठोटका साथ हामी जाने हो भने यो ब्याङ्कमा थुपारिएको चाहिँ हामीसँग धन छ, यसलाई अब ठिक ढङ्गले युटिलाइज गर्न बित्तिकै देख्नु होला 8-10 वर्षभित्रमा यस्तो पनि हुँदो रहेछ भन्ने सम्भव हुन्छ। त्यो हामीले गराउनै पर्छ, अब त गीत गाएर हुनेवालै छैन नि, अब हामीले गराउनै पर्छ, तपाईँ हामी सबै लाएर गराउने हो।
तपाईँको कुरा सुन्दाखेरि सजिलै केही छैन, अब हामी छिट्टै धनी भइहाल्छौँ, अब यो प्रदेश छिट्टै आर्थिक समुन्नतिमा जान्छ भन्ने लाग्छ। तर धेरै पहिलेदेखि यी भजनहरू यो गीतहरू गाउँदै आइयो, व्यवहारमा राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको तथ्याङ्कले झन् नेपालमा गरिबी प्रतिशत बढाइदियो, त्यो मध्ये पनि यो प्रदेश नम्बर 6 सबैभन्दा धेरै गरिबहरू छन् है भनेर भनिदियो।
त्यही त, यो त मैले अघि नै व्याख्या भने हजुर हाम्रो, जस्तो कि हिजोको भ्रष्टाचार कुशासनले खायो नि त हामीलाई, हिजो पनि हुन्थ्यो, अब त्यो हिजो परिवेश पनि ठीक
हुँदैन भनेर हामीले कसरी पत्याउने भन्नुहोस् त, मैले भन्न खोजेको त्यही हो
नै। अब हुँदैन भन्ने कुरा त पहिलो कुरा तपाईँ हामीले त्यो अठोट गर्नु पऱ्यो, सबै राज्यका राज्य मेसिनेरीमा रहने मान्छेहरूले त्यो अठोट गर्न पऱ्यो, मिडिया पनि त्यस्तो हुनु पऱ्यो। जस्तो अहिले बमबारुद पड्किरहेछ, त्यहाँ गएर चाहिँ तपाईँको गोली खाएर मिडियाले लेखिरहेको छ, तर सत्य कुरा के हो? गुन्डाको पनि लेख्छ उसले, शासकको पनि लेख्छ, बरु जेल जाओस् लेख्छ, हामी कहाँ कस्तो पत्रकार छन्? कुनै एउटाले चाहिँ भ्रष्टाचार गरिराखेको छ, त्यहाँ मलमलाई भन्नु लेख्दै लेख्दैन, उसले अत्यन्तै महान क्रान्तिकारी भनेर लेखिदिन्छ। अब तपाईँहरू पनि सचिनु पऱ्यो, तपाईँले हामीलाई देखाउने ठाउँ पनि छैन, तपाईँले गर्नु भएन होला, ताल त त्यही त छ त, नभए यस्तै हुन्छ पत्रकारको छ, यस्तै हुन्छ व्यावसायिक पत्रकारिताको स्थिति। हेर्नुहोस् त के छ स्थिति, अरू देशको स्थिति के छ, हाम्रो के छ, बिबिसीले कसरी काम गरिरहेछ,
सचिनु पऱ्यो।
त्यस कारण अब मिडिया पनि सचिनु पऱ्यो, राजनीतिक कर्मी पनि सचिनु पऱ्यो, ब्युरोक्रेसी पनि सचिनु पऱ्यो, सेना पुलिस सबै सचिनु पऱ्यो। पहिलो कुरा व्यक्तिबाट सुरुवात गरौँ, एउटा धर्म कर्मको कुरा पनि हुन्छ नि त। अब धेरै हामीले यसरी चाहिँ जनतालाई रुवाउनु भएन, धेरै रगत बग्यो, धेरै पसिना बग्यो, धेरै आँसु बग्यो, मैले गर्नुपर्छ है भन्ने कुरा मैले बोक्नु पऱ्यो, तपाईँले बोक्नु पऱ्यो। त्यसपछि दण्ड लाउने सिस्टम पनि ल्याउनु पऱ्यो, मान्छे चाहिँ निस्किहाल्यो सडकमा चाहिँ नाङ्गो नाच्न थाल्यो भने चरपै समाएर त्यसलाई चाहिँ ठोकठाक पार्ने पनि विधि ल्याउनु पऱ्यो, चाहे जुनसुकै तहमा बसेको मान्छे होस्, त्यसो हुन बित्तिकै एउटा चाहिँ प्यारलल्ली तपाईँको चाहिँ चेक एन्ड ब्यालेन्सबाट राज्य स्ट्रङली अगाडि बढ्छ। यति त गर्न पऱ्यो नि त, हामीले यत्रो सारा चाहिँ ड्रास्टिकल चेन्ज भनेका छौँ हामीले, अब प्र्याक्टिकल्ली पनि ड्रास्टिकल्ली हामीले चाहिँ प्र्याक्टिसमा चेन्ज गर्न पऱ्यो, यही त हो गर्नुपर्ने। होइन भने केही पनि हुँदैन, हिजो यस्तै थियो, सतीले सराब्या देश हो, राणामा यस्तै भयो, पञ्चायतमा यस्तै भयो, अहिले पनि यस्तै हो, नेपालमा यस्तै लेखिया छ चाहिँ वेद महाभारत कुरानहरूमा बाइबलहरूमा भनेर बस्यौँ भने, त्यसो भए त अब एउटा पासो लाएर झुन्डिनु भएको अन्त कहाँ पुग्छ मान्छे? अब पासो लगाएर झुन्डिने कि अब केही गर्ने भन्ने भयो नि त. पासो लगाएर झुन्डिनु त मान्छे सक्दैन नि. अब तपाईँ हाम्रो यदि निराशा नै हुने भने किन बाँच्ने त, किन चाहियो त भन्नेतिर पुगिन्छ. त्यसो भयो भने मान्छे चाहिँ एउटा निहिलिजममा पुग्छ, शून्यवादमा पुग्छ र मान्छे चाहिँ अब मर्नु बाहेक मेरो विकल्प छैन भन्ने सोच्छ. त्यो देशै मर्छ नि. त्यसले गर्दा अब त्यो अठोट गर्नु पऱ्यो. अब हामीले केही न केही गर्नै पर्छ. 101 रेकर्ड तोडेर जानुपर्छ. अब काम गर्ने व्यक्तिगत हिसाबले देखाउनुपर्छ. मुख्यमन्त्री बन्दैछ नि भोलि, अहिले मुख्यमन्त्री होट पार्छ. यो कुनै इट्स नट जोक्स. मुख्यमन्त्री हुने भनेको त्यसले यहाँको चाहिँ तपाईँको 24 क्षेत्रको भिजन त्योसँग हुनु पऱ्यो, बाँकी 6 मुख्यमन्त्रीसँग त्यसले सहकार्य गर्न पऱ्यो, विश्वका 200 राष्ट्रसँग त्यसले ट्याकल गरेर सङ्घबाट त्यसले सिफारिस बनाएर भोलि 2-4 महिनादेखि यहाँ चाहिँ सबै ठाउँहरूमा त्यो खालको उत्खननका कामहरू चल्न पऱ्यो, 5 वर्षभित्रमा पर क्यापिटा इन्कम यहाँ पुग्यो है भन्ने देखाउनु पऱ्यो. यदि भोलि कुनै पनि हट इस्युमा उसले चाहिँ दिन सकेन भने 24 राजीनामा दिएर जानुपर्छ. अब केन्द्र सत्ता जस्तो गरौँला भन्ने उतै हुनुहुन्छ भनेर चाहिँ तपाईँको 5 फेरि चुनावमा आउने जमाना त गयो नि. अब त यहाँ त जनताको वाचमा आयो नि, मान्छे त ढोका हान्न आइहाल्छ नि. अब अनि मुख्यमन्त्री हुने बेला ज्यान फाल्ने, मन्त्री हुनेलाई ज्यान फाल्ने काम नगर. अब 24 कि राजीनामा दिने, अर्को राम्रो मान्छे आउँछ कि गर्ने. अब अहिले यो धेरै चुनौतीपूर्ण हो. सायद अलिकति चाहिँ यदि अब सबै सक्षम हुनुहुन्छ होला भन्ने मलाई लाग्छ, अलिकति चाहिँ तपाईँ मैले गर्न सक्दैन कि भन्ने मान्छे अहिले नहुँदा हुन्छ. यो लाज हुनेवाला छ, हेर्नुहोस्, नाङ्गै हुनेवाला छ भोलि. अब के थ्याक्नेवाला छैन, के बाढी पहिरो गयो, भूकम्प गयो या अस्तव्यस्त भयो, जनता पालमा छ, तपाईँ 24 तपाईँले चाहिँ हल गर्न पऱ्यो नि त. मुख्यमन्त्रीले गर्ने काम के हो? नभए त त्यसको त लाज हुन्छ नि. अब त चाहिँ वासमा आइसक्यो, ढोकैमा आइहाल्छ जनता. त्यसले गर्दा अब तपाईँले भने जस्तो शङ्का पनि छ, अब वाचमा आयो. सङ्घीयता भनेको वाचमा आउने पनि हो क्या. यो भनेको एउटा वाकिङ टुगेदर, सँगसँगै हिँड्ने एउटा सत्ता पनि हो.
अवश्य पनि यहाँले जो कुरा भन्नुभयो, हामी अब समयमा पनि बाँधिएका छौँ. अत्यन्त महत्त्वपूर्ण कुराकानी यहाँसँग भइरहेको थियो. यहाँले जो कुरा गर्नुभयो त्यो कुरा व्यवहारमा पनि उत्र नसकोस्. यहाँले यदि प्रदेश सरकारको जिम्मेवारी पाउनुभयो भने प्रदेश सरकारले गर्नुपर्ने काममा यहाँ खरो उत्र नसक्नुहोस्. यदि सदस्यका रूपमा मात्र रहनुभयो भने प्रदेश सरकारलाई सही ट्र्याकमा ल्याउन यहाँले जसरी अहिले यहाँ खरो कुराहरू गरिरहनु भएको छ, संसदमा पनि त्यसरी नै खरो रूपमा उत्रन सकोस् सक्नुहोस् हाम्रो कामना छ. अब हाम्रो निर्धारित समय लगभग सकिएको छ. हामीले छलफलमा नउठाएका कुराहरू, उठ्न नसकेका कुराहरू जो यहाँलाई भन्न मन लागेको छ भने संक्षिप्तमा केही
त्यस्तो अब सारमा तपाईँले समेट्नु भएको छ आफ्नो जिज्ञासाहरूमा. अब हामी अब जो यो नयाँ एउटा संरचना बनाएर जाँदैछौँ, अब सबैले अठोटका साथ हामी लाग्न पऱ्यो. कयौँ कुरो फेरि जनता सत्ता सबै मिलेर गर्ने व्यवस्था पनि हो. त्यस कारण मिसअन्डरस्ट्यान्डिङ नहुने गरी सबैले सँगसँगै गरौँ, त्यो खालको एउटा अठोट गऱ्यौँ भने निश्चित रूपले देशलाई हामीले अर्को ठाउँ पुर्याउन सक्छौँ, पुर्याउनै पर्छ. मैले यसको लागि सबैलाई एउटा आह्वान र अपिल अनुरोध पनि गर्न चाहन्छु.
हस्, यहाँले भने जस्तै अब सबै सचिनुपर्छ. आफूले आफूबाट सचिन सुरु गर्यो भने अर्कालाई दोष दिनुभन्दा आफू विगतमा के थियो भन्दा पनि अब कसरी जानुपर्छ भनेर सचिनेको लागि राजनैतिक दल, नागरिक समाज, पत्रकार, कानुन व्यवसायी लगायत निजामती कर्मचारी जो जुन तह र तबकामा छौँ त्यसले आफ्नो काम इमान्दारीपूर्वक गरिदिने र आफू सचिएर साँच्चीकै समाजको हितको लागि काम गर्ने हो भने यो प्रदेशलाई, 6 नम्बर प्रदेशलाई अत्यन्त प्राकृतिक स्रोत र साधनले धनी छ. अहिले सबैभन्दा बढी गरिब रहेको प्रदेशका रूपमा रहेको यो प्रदेश 8-10 वर्षभित्रमा धनी प्रदेश हुन पनि बेला हुन. यसका लागि हामी सबै सहकार्य गरेर खरो उत्रन सकौँ, सबैले एकजुट भएर काम गरौँ. को पदमा छ, कुन दलको मान्छेले के गर्यो भन्ने भन्दा पनि दलीय र व्यक्तिगत स्वार्थबाट माथि उठेर प्रदेश लाई र प्रदेशका जनतालाई आर्थिक उन्नतिमा पुर्याउन, उकालो चढाउन सबैले पहल गरौँ. आजको हाम्रो कार्यक्रमको निष्कर्ष यहीरहेको छ. समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद. यहाँहरूले भोलि शपथ लिँदै हुनुहुन्छ, त्यसपछि प्रदेश सरकार बन्दैछ, त्यसका लागि पनि यहाँहरूलाई अग्रिम शुभकामना मेरो व्यक्तिगत तर्फबाट र रेडियोको तर्फबाट. यहाँलाई धेरै धेरै धन्यवाद.
थ्याङ्क यू.
हस्, आजको संवादको निर्धारित समय सकिएको छ. आज हामीले माओवादी नेता एवं सुर्खेत क्षेत्र नम्बर 1 प्रदेशसभा कका सदस्य थमर विष्टसँग समसामयिक विषयमा कुराकानी गऱ्यौँ. आगामी हप्ता नयाँ विषय नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दै आजका हाम्रा कार्यक्रमका अतिथिप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि अहिलेलाई छुट्टिन्छु. हस्त, नमस्ते, शुभ दिन.